नमस्कार, म रविन्द्र सुवेदी। थाहा संचार नेटवर्कको द न्यूज प्लस कार्यक्रममा स्वागत छ। यो कार्यक्रम काठमाडौँमा थाहा संचार नेटवर्क 99.4 मेगाहज, हेटौडामा 99.6 मेगाहजका साथै देशभरका विभिन्न रेडियोबाट सुन्न सकिन्छ। साथै थाहाखबर.com र थाहाखबरको फेसबुक पेजबाट पनि यो कार्यक्रम सुन्न सकिन्छ। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव 6 महिनापछि मात्रै सिफारिस समितिमा पठाइएको छ। सिफारिस समितिले महाअभियोगमाथि छानबिन गर्न बढीमा 3 महिनाको म्याद पाउनेछ, तर निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा अब पूरै 3 महिना प्रतिनिधि सभा चल्ने अवस्था छैन, सांसदहरूले काम गर्न सक्ने अवस्था देखिँदैन। यस्तो अवस्थामा महाअभियोग प्रस्ताव के होला? त्यसमाथि नेकपा एमाले महाअभियोग प्रस्ताव 6 महिनापछि अघि बढाइएको प्रति सरकारको नियतमाथि आशंका गरेको छ। एमाले गरेको आशंका के हो कि नहो? के महाअभियोग प्रस्ताव अघि बढेपछि एमाले अप्ठ्यारोमा परेको महसुस गर्दैछ? आजको द न्यूज प्लस कार्यक्रममा यिनै विषयहरूमा रहेर कुराकानी गर्दैछौँ। कुराकानीका लागि नेकपा एमालेका नेता महाअभियोग सिफारिस समितिका सदस्य लालबाबु पण्डित हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। पण्डितजी नमस्कार।
नमस्ते,
कार्यक्रममा स्वागत छ यहाँलाई।
धन्यवाद।
प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोग प्रस्ताव दर्ता भएको 6 महिनापछि मात्रै सिफारिस समितिमा पठाइयो, यसमा चाहिँ एमाले अलिकति बढी आशंका गरेको जस्तो देखिन्छ, आपत्ति पनि व्यक्त गरेको जस्तो देखिन्छ, किन?
पहिला त यो महाअभियोग प्रस्ताव नेकपा एमाले जो प्रमुख प्रतिपक्ष छ त्यससँग चाहिँ कुनै सरसल्लाह सहमति गरेर दर्ता गरिएन। यस्तो अवस्थामा पनि नेकपा एमाले चाहिँ जुन हतारमै त्यतिखेर चाहिँ र अझै भन्ने हो भने कसैले थाहा पाउलान् कि भनेर लुक्की लुक्की चाहिँ महाअभियोग प्रस्ताव चाहिँ दर्ता भइसके पश्चात नेकपा एमालेलाई त्यो समितिमा बस्न आग्रह आउँदाखेरि हामीले सहर्ष स्वीकार गरेर अनि संसद एक किसिमले भन्ने भने संसदमा हामीले हाम्रा माग राख्दै सभामुखजीको विरोधमै हामीले त्यतिखेर चाहिँ संसदमा आफ्नो भूमिका खेलिरहेकै बेलामा मा पनि हामीले महाअभियोग चाहिँ समितिमा चारजना म सहित चारजना चाहिँ हामी नाम दिएरै सहमतिको साथै त्यो समिति बनेको हो। त्यसपछि जब हामीले नाम दियौँ त्यतिखेर सत्ता गठबन्धनले खास गरिकन एमाले नाम दिँदैन, त्यस कारणले गर्दा यो दोष नेकपा एमालेमाथि लाउन सकिन्छ भनेर मनमा राखेको थियो होला। तर नाम दिइसकेपछि गठबन्धन अप्ठ्यारोमा परेर अनि चाहिँ अहिलेसम्म एक किसिमले भन्ने हो भने त्यो दर्ता भएको 6 महिनासम्म यसको सोधी खोजी केही गरेनन्। बरु आफै नेकपा एमालेको नेतृत्वले म आफैले पनि संसदमा पटक पटक र सार्वजनिक रूपमा पनि भन्दै आएको के कुरा हो भने संविधानको दुरुपयोग चाहिँ गर्ने बानी बस्यो भने अनि यो संविधानलाई नै कतिपय व्यक्ति कतिपय संस्था व्यक्तिले पनि दुरुपयोग गर्दै जाने हो भने यो संविधानको संरक्षक को हुन्छ? जसले संविधान बनायौँ, संविधान सभाबाट बनायौँ, त्यस कारणले गर्दाखेरि जे प्रस्ताव हो पास हुन्छ या फेल हुन्छ अलग कुरा हो, तर छलफलमा त आउनुपर्छ भनेर भन्दा अहिले अप्ठ्यारो स्थितिमै परेर अब निर्वाचनको घोषणा भइसके पश्चात चाहिँ अहिले जुन आएको छ त्यो आएकोलाई हामीले नकार्न मिल्दैन, आएको छ। तर कस्तो समयमा आयो भने नि अब निर्वाचनको घोषणा भइसकेकोले गर्दाखेरि सरकार एक किसिमले भन्ने हो भने नि काम चलाउको स्थितिमा पुगिसकेको, निर्वाचन चाहिँ अब 3 महिना जति बाँकी छ अनि निर्वाचन 3 महिना बाँकी भएको बेलामा अब अहिले 3 महिनासम्म यो प्रस्तावमाथि चाहिँ त्यो समितिले छानबिन गर्न पाउने कानुनी अधिकार नै भएकोले गर्दाखेरि र यो 3 महिना के सदन यो 3 महिना चल्छ? सदन त 3 महिना चल्दैन, यदि तीन महिना सदन चल्छ वा अर्को सदनमा चाहिँ यो यो प्रस्ताव पनि छलफल गर्न सकिन्छ भन्ने मान्यतामा जाने हो भने यो मान्यतामा जाँदा मङ्सिर चारमा चुनाव गराउने नियत छैन भनेर बुझ्नुपर्छ। किनभने
म यसमा अब तपाईँले थोरै जोड्ने जस्तो एमालेको आपत्ति पहिलो नम्बरमा चाहिँ यो महाभियोग प्रस्ताव दर्ता गर्ने कुरामा किन सल्लाह गरेन भन्नेबाट सुरु हुन्छ होइन?
हो, त्यहाँदेखि सुरु हुन्छ। किनभने
अब अहिले चाहिँ तपाईँले भन्नुभएको
सबभन्दा ठुलो पार्टी प्रमुख प्रतिपक्ष हो, जोसँग सल्लाह भएको छैन, प्रमुख प्रतिपक्षले साथ दिएन भने महाभियोग प्रस्ताव पारित हुँदैन। त्यसकारण त्यो जान्दा जान्दै बुझ्दा बुझ्दै सबभन्दा ठुलो पार्टी पनि हो, सबभन्दा ठुलो संसदभित्र पनि नेकपा एमाले नै हो, जतिसुकै यो गाठागुठीको सरकार बने भने पनि एमाले नै हो। त्यस कारणले गर्दाखेरि एउटा त सल्लाह भएन, ठिक छ, सल्लाह भएन भने हामीले सल्लाह भएन भने पनि दर्ता भइसकेपछि वैधानिक रूपमा आइसकेपछि वैधानिक रूपमै छलफल गरेर यसलाई निष्कर्षमा पुर्याउनुपर्छ भन्ने हाम्रो मान्यता।
अब अहिले चाहिँ प्रक्रिया त अगाडि बढ्यो नि त, सिफारिस समितिमा अब अगाडि बढिसकेपछि तिन महिना पुरै छलफल गर्नुपर्छ, तिन महिना अध्ययन गर्नुपर्छ, बयानै तिन महिना लिनुपर्छ भन्ने समितिलाई तिन महिनाको म्याद दिइएको होइन, तिन महिना बढीमा लिन पाइने मात्रै हो। त्यसैले यो फास्ट ट्र्याकमा ल एक महिनाभित्रै हामी सल्टाउँछौँ भनेर जान सक्ने अवस्था हुँदैन?
अनि छलफलै नगरिकन चाहिँ अनि सिधै प्रस्ताव राखेर रा अनि पास गरौँ भन्यो भने पास हुन्छ? सत्ता गठबन्धनले जे जे भन्यो, जे जे अपराध गर्यो, जे जे गलत गर्यो, जे जे षड्यन्त्र गर्यो, त्यो सबै षड्यन्त्रलाई जस्ताको तस्तै लेप्चे छाप चाहिँ लगाइदिनुपर्ने नेकपा एमाले, कि नेकपा एमाले छलफल गर्न जुन समय दियो त्यो समय बेलैमा ल्याउन कसले रोकेका थियो? अहिले दर्ता भइसकेपछि एक हप्ताभित्र मेच्योर्ड हुन्छ, फागुन एक गते दर्ता भएको फागुन सात गते भित्र मेच्योर्ड भइसकेपछि आठ गतेदेखि नै प्रक्रिया त जान सक्थ्यो नि त, अहिलेसम्म चिन्नफानो भइसक्थ्यो। त्यस कारणले अहिले सत्ता गठबन्धनले यो पास होस् भनेरै ल्याएको होइन, संविधानको दुरुपयोग र अल्झाएर राख्ने अनि अल्झाएर संविधानको प्रावधानको दुरुपयोग गरेको स्थिति छ। तैपनि हामी के भनिरहेछौँ भने अहिले पनि आएको छ, छलफल गर्छौँ र छलफल गरेर जे निष्कर्ष निक्लिन्छ त्यसलाई अगाडि बढाउन हामी तयार छौँ। तर के हो भने छलफल भएकै छैन, दर्ता चाहिँ भए पश्चात, दर्ता भएको छ महिना पश्चात आएपछि अनि यसलाई फास्ट ट्र्याकबाट लगिदिउँ भन्ने, फास्ट ट्र्याकबाट लानुपर्ने कुरा न फास्ट ट्र्याकबाट लाने हो, फास्ट ट्र्याकको कुरा गर्ने नेलाई त अहिले छ महिनासम्म चाहिँ अल्झाएर राख्ने भन्ने त लाज सरम तिनीहरूलाई लाग्नुपर्ने हुन्छ। किन भन्दाखेरि
अब चाहिँ एमाले देखेको
छ महिनासम्म अल्झाएर राखेको,
एमाले देखेको उपाय चाहिँ अबको के हो?
अब एमाले गम्भीरतापूर्वक छलफल गर्छ अनि उठाइएका प्रश्नहरूमा खोजबिन अनुसन्धान गर्छ, प्रमाणित भयो दण्डित गर्नुपर्ने भयो भने विधि र प्रक्रिया अनुरूप दण्डित गर्छ, यदि प्रमाणित भएन दण्डित गर्नुपर्ने अवस्था भएन भने यो प्रस्ताव चाहिँ पारित हुँदैन। यो भाग त के विकल्प हो?
तर यतिखेर यो अन्तिम आवरमा यो प्रस्ताव अगाडि बढ्नुका पछाडि चाहिँ सत्तारूढ दलले अथवा सभामुखले बढाउनु कुरामा यो त सरकारकै रुचिका कारण यतिखेर अन्तिम आवरमा आयो, अगाडि बढ्यो, यसमा एमालेलाई अप्ठ्यारो पार्ने नियत भनेर कतिपयले टिप्पणी गरेका छन्। त्यो भनेको महाभियोगको प्रस्तावको पक्षमा एमाले उभिएन भने उसले चाहिँ यस्ता व्यक्तिलाई बोकेर हिँड्न थाल्यो भन्ने कुरा, चुनावमा लैजान खोजिएको भनेर टिप्पणी गरेका छन्। त्यसमा चाहिँ तपाईँको धारणा के हो?
एमाले बेलैमा आफ्नो प्रतिनिधि पठाएको हो, चारजना पठाएको हो नि त, छलफल गरौँ भने पठाएको हो नि त। यदि त्यो स्थिति भयो भने नेकपा एमाले जे षड्यन्त्रमूलक तरिकाले आएको छ त्यो षड्यन्त्रको भण्डाफोर गर्न नेकपा एमाले जान्दैन र, त्यो पनि त नेकपा एमाले जान्दछ नि। अनि अर्को कुरा, नेकपा एमालेले कुनै दिन कहिले भन्यो कि चोलेन्द्र दुधले पखालिएको सफा शुद्ध अनि त्यसकारणले गर्दा यिनको रक्षा गर्नु हाम्रो कर्तव्य हो भनेर नेकपा एमाले कहिले भन्यो?
संसदमा हिजो केही सांसदहरूले चाहिँ यो कुनै तथ्य तर्क र तुक बिना नै महाभियोग प्रस्ताव आएको भनेर बोलेका चाहिँ छन् नेकपा एमालेका सांसदहरू।
अनि संसदमा सबैले बोलेको निर्णय नै हुन्छ सबैले बोलेको निर्णय नै हुन्छ र
तर यो महाभियोगको प्रस्ताव दर्ता भइसकेपछि एमाले यो प्रस्ताव दर्ता गर्ने कुरामा चाहिँ निकै आपत्ति प्रकट गरेको हुँदाखेरि ऊ कतै न कतै बचाउमा छ कि भन्ने चाहिँ अनुमान गर्न सकिन्थ्यो है।
आपत्ति प्रकट गरेको एउटा कुरामा हो के हो भने महाभियोग जस्तो प्रस्ताव संवैधानिक प्रावधान प्रमुख प्रतिपक्ष सबभन्दा ठुलो दल सँग सल्लाह गरिएन। अर्को कुरा एमाले सत्तारूढ दलको अथवा गठबन्धनको लेप्चे छाप हो।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले यो महाभियोग प्रस्ताव दर्ताको समयमा संसदलाई विरोध गरिरहेको थियो, संसद चल्न नदिने उसको एउटा अभियान चलिरहेको थियो महिनौदेखि, होइन?
अनि के प्रधानमन्त्री भेट्न सक्दैन थिए, प्रधानमन्त्री कुरा गर्न सक्दैन थिए, अनि गठबन्धन दलका नेता जिउँदै थिए कि थिएनन्? कसले कसलाई रोकेको थियो कुरा गर्न रोकिएको थियो?
यो महाभियोग प्रस्ताव जसरी
संसद बाहिर पनि कुरा गर्न रोकिएको थियो
पण्डितजी, जस्तो यो महाभियोग प्रस्ताव दर्ता हुनुभन्दा अगाडि लामो समय बारमा बारको नेतृत्वमा आन्दोलन चल्यो, वकिलहरू कानुन व्यवसायहरूले आन्दोलन गरे, प्रधान न्यायाधीशलाई अदालत छिर्न दिएर न्यायाधीशहरू पनि एक हिसाबले विरोधमा रहे, त्यो समयमा एमाले मौन जस्तै भएर बसेको थियो। त्यतिखेर यी कुराहरू सम्झिने हो भने एमाले कतै न कतै बचाउमा थियो कि भन्ने कुरा देखिँदैन?
नेपालको एउटा नाङ्गो नाच देखियो। संविधानको व्याख्या त सर्वोच्च अदालत हो नि त, सर्वोच्च अदालतका न्यायाधीशहरू आन्दोलनमा जाने संसारको कुन ठाउँको इतिहास छ? कहीँ छ? अनि कुनै फैसलामा कुनै यो न्यायाधीश भए फैसलामा भाग लिन्छु, यो न्यायाधीश भएन भने फैसलामा भाग लिन्न, फैसला हुन दिन्न, न्यायाधीश फेर्न लाउने, अनि वकिल अधिवक्ता चोखा छन् र यसैमा भन्नुपर्छ हाम्रो कमरेड प्रचण्ड माओवादी केन्द्रका अध्यक्ष परमादेश दिलाउनमा जुन बारले र त्यसका पदाधिकारीहरूले जुन भूमिका खेले त्यसको पुरस्कार हामी दिन्छौँ। पुरस्कार दिन्छौँ भनेको मतलब घुस खुवाउँछौँ भनेकै हो नि त। न्यायालयभित्र चलखेल गर्छौँ गरायौँ भनेर हो नि, त्यसको फल प्राप्त गर्यौँ अहिले गठबन्धनको सरकार भने होइन। कारणले गर्दाखेरि बारको कुरा छोड्दैनस् र यसपटक जुन न्यायालयमा देखिएको, संसारमा कहीँ नभएको जुन देखिएको लुच्छाचुरी र स्वाद लिने कुरा जो छ नि, हो त्यसले कतिपय सन्दर्भमा नेपालको प्रतिष्ठालाई पनि अन्तर्राष्ट्रिय जगतमा बदनाम बनाइदिएको छ।
तर यो न्याय क्षेत्रमा देखिएका घटनाक्रम चाहिँ
के गर्दैछ दैनिकी, अनि बारका कुन सदस्यले के गर्दैछन् दैनिकी, त्यसको चियो चर्चो बिहानदेखि बेलुकीसम्म गर्ने नेकपा एमाले होइन, सम्झना मात्र राख्छ गरेका कामहरूको, तर बिहानदेखि बेलुकी चियो चर्चो गर्ने काम थियो त्यो चाहिँ गठबन्धनतिरै छोडिदिउन।
लामै समयसम्म न्याय क्षेत्र प्रभावित हुँदाखेरि एमाले चियो चर्चो होइन चासो चाहिँ राख्नुपर्ने हो। त्यो चाहिँ अपेक्षित थियो,
चासो नराखेको भए मैले पनि यति भन्ने थिएन।
मैले यसमा अर्को कुरा जोड्न खोजेको, जस्तो लामो समय बार आन्दोलन भयो एकातिर त्यो रह्यो, अर्कोतिर तपाईँहरूले परमादेशी 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 सरकार भनिराख्नु भएको छ, परमादेशी सरकार बनाइदिन सहयोग गर्ने अथवा परमादेशी दिने प्रधान न्यायाधीश विरुद्ध महाभियोग प्रस्ताव दर्ता हुँदाखेरि फेरि एमाले चाहिँ त्यसको अगेन्स्टमा हुने, यो चाहिँ कस्तो रहस्यपूर्ण जालो जस्तो देखियो कि?
एमाले एगेन्स्टमा छैन, छैन एगेन्स्टमा, तर के हो भने जुन तरिकाले आएको हो त्यसलाई छानबिन गरेर समयमै निष्कर्षमा पुग्ने कुरामा नेकपा एमाले तयार हो। छानबिन नगरिकन मैले जहाँ जहाँ सही गर्नुपर्छ गर, जहाँ जहाँ भोट हाल्नुपर्छ भन्छ भने भोट हाल भन्ने हो भने त्यो पक्षमा नेकपा एमाले छैन। नेकपा एमाले गठबन्धनमा सहभागी छैन भने चाहिँ बुझ्नु पर्यो। गठबन्धनका हरेक निर्णयहरू नेकपा एमाले मान्नुपर्छ भन्ने कुरा कुरा छैन भन्ने कुरा पनि बुझ्नु पर्यो। नेकपा एमाले प्रमुख प्रतिपक्ष हो पनि बुझ्नु पर्यो, र नेकपा एमालेभित्र चाहिँ सुन्न सक्ने, बुझ्न सक्ने, निर्णय गर्न सक्ने नै संविधान र कानुन अनुसार बढ्न सक्ने लोकतान्त्रिक विधि र प्रक्रिया मान्नुपर्ने पक्षमा नेकपा एमाले चुक्दैन।
अब छानबिन प्रक्रिया यो सिफारिस समितिमा गइसकेपछि अगाडि बढ्यो भन्ने बुझ्नु पर्यो, अगाडि बढ्यो भनेपछि अल्टिमेट यसको नतिजा आउँछ, पास हुन्छ अथवा फेल हुन्छ भन्ने पनि बुझ्नु पर्यो। भनेपछि अब पास भयो भने एमाले समर्थन गरेर पास भयो, एमाले पनि यो चाहँदो रहेछ भन्ने देखिने भयो, किनभने तपाईँले भने जस्तो सबैभन्दा बढी शक्ति अहिले एमालेमा छ, र फेल भयो भने पनि एमाले चाहेन त्यसैले फेल भयो भनेर बुझ्नुपर्ने अवस्था छ। आम रूपमा बुझाइ चाहिँ यही रिजल्टमा मात्रै
कुनै अर्थ छैन, त्यस्तरी बुझ्नुको कुनै अर्थ छैन। जसले दर्ता गरेको हो, जसले आफ्नो शक्तिको भरमा दर्ता गरेको हो, संविधानको प्रावधानलाई लिएर अगाडि बढेको हो, उसले पहिला सोच्नु पर्यो, उसले पहिला सोच्नु पर्यो कि मेरो जिम्मेवारी पास गराउने हो कि होइन, दर्ता पास गराउनको निम्ति गरिसकेपछि मेरो जिम्मेवारी पास गराउन हो कि होइन भने। अब अहिलेको लम्पट यो गठबन्धनले त, म त लम्पटै भन्छु नि, विधि पनि मान्न छोड्छ, प्रक्रिया पनि मान्न छोड्छ, संवैधानिक प्रावधानहरूलाई पनि ठिक तरिकाले प्रयोग गर्दैन, राजनीतिक रूपमा सरसल्लाह पनि गर्दैन, अनि षड्यन्त्र बाहेक अरू जान्दैन भने षड्यन्त्र गर्न जान्नेलाई नेलाई षड्यन्त्रलाई चकनाचुर बनाउन नेकपा एमाले पनि जान्दछ भन्ने कुराको पाठ चाहिँ पढाउनको निम्ति नेकपा एमाले पछि पर्दैन।
अब नेकपा एमाले यो महाभियोग प्रस्ताव चाहिँ यो गठबन्धन सरकारले पास गर्नै ल्याएको होइन भनेर गर्ने आशंकाको कारण चाहिँ के रहेछ?
सल्लाह नगरेको, आवेग र उत्तेजनामा, र अझै भन्ने हो भने यो गठबन्धनको नैतिकता हो भने त जसले परमादेश जारी गर्यो उसैको विरोधमा लिएर आएको हुनाले गर्दा ऊ गलत मान्छे थियो भने निर्णय पनि गलत गरेकै कारणले गर्दा त्यही गलत गर्नेको पक्षमा उभिएर त्यही आधारमा उभिएर अनि फेरि चाहिँ महाभियोग प्रस्ताव ल्याएको होइन। नैतिकता छ भने म त्यो बेलाको परमादेश मान्दिनँ, सरकारमा म बस्दिनँ भनेर चाहिँ भन्न सक्ने नैतिकता आँट छ, किनभने त्यो पनि गलत गरेको थियो भनेर। सबभन्दा अन्तिम निर्णय त त्यही हो, त्यसकारण मिलेर गरेको हुनाले र चोलेन्द्रकै नेतृत्वमा परमादेश भएकोले गर्दा चोलेन्द्रलाई बचाइराख्नुपर्ने नेकपा एमाले के कारण हुन्छ? तर संवैधानिक प्रावधान, संवैधानिक प्रक्रिया विधि अनुसार नेकपा एमाले चल्छ, आवेग र उत्तेजनामा कसैसँग रिस राग राख्दैन भन्ने कुरामा म प्रष्ट पार्न चाहन्छु।
अब लगभग सिफारिस समितिमा गइसक्यो, तीन महिना पनि बाँकी छैन, मङ्सिर चार गते निर्वाचन हुनुभन्दा अगाडि मनोनयन दर्ता सँगै यो संसदको पनि कार्यकाल सकिन्छ भनिएको छ। एक त निर्वाचनको मिति घोषणा भएपछि संसदलाई संसदको पनि कार्यकाल सकिनुपर्ने हो, किनभने सरकार कामचलाउ भएपछि संसदलाई बिजनेस दिन सक्दैन भन्ने सामान्य बुझाइ थियो। त्यसमा त हिजो एमालेका सांसदहरू पनि बोले, तर संसदको कार्यकालका विषयमा एमालेका सांसदहरू पनि यो मनोनयन दर्तासम्मै जान्छ भन्नेमा सहमत देखिन्छन्। अब यी घटनाक्रमहरूले हेर्दाखेरि महाभियोग प्रक्रिया अलपत्र पर्छ नै भन्ने निष्कर्षमा पुग्दा हुन्छ हामी?
जुन अलपत्र पार्ने गरी नै लिएर आएको हुनाले गर्दा सम्भावना छैन भन्ने चाहिँ भन्न सकिँदैन। र एउटा प्रतिनिधि सभाको कार्यकालमा उत्पन्न भएको प्रस्तावहरू अर्को प्रतिनिधि सभाको भित्र कुनै पनि हालतमा जस्ताको तस्तै इन्ट्री गर्दैन। त्यस कारणले प्रतिनिधि सभाको कार्यकाल सकियो भने त्यहाँ दर्ता गरिएका कुरा पनि एक किसिमले सकिएका हुन्छन्। त्यस कारणले गर्दाखेरि अहिले अब मैले सार्वजनिक रूपमा बुझ्दाखेरि पनि बाह्र एसोसिएसनका वकिलहरू चाहिँ प्रधानमन्त्री कहाँ डेलिगेसन जाँदा हिउँदे अधिवेशनमा यो कुरा चाहिँ पास गराउने गरी ल्याउँछु भनेर चाहिँ त्यतिखेर बोल्नु भएको रहेछ, वचन दिनु भएको रहेछ। हिउँदे अधिवेशन फेरि चलाउने हो भने मङ्सिर चारमा चुनाव नगराउने नियत त्यसबाट देखिन्छ एउटा। अब अर्को कुरा, प्रतिनिधि सभाको कार्यकाल सकिसकेपछि अनि यो प्रस्ताव पास गराउँला भन्ने हो भने दिउँसै रात पारेर झुटो बोलेको प्रधानमन्त्रीले र त्यो पनि परमादेश जारी गराउने बार एसोसिएसन लगायतका वकिलहरूको टोलीलाई चाहिँ भनेको हुनाले गर्दाखेरि उहाँहरूले कुन रूपमा बुझ्नुभयो र त्यसपछि कुन रूपमा फर्किनुभयो त्यो उहाँहरूले नै जान्ने कुरा हो।
हजुर, हस् हस् पण्डितज्यू, यो महत्त्वपूर्ण समय र विचारका लागि धेरै धेरै धन्यवाद।
हस् धन्यवाद।
उहाँ हुनुहुन्थ्यो नेकपा एमालेका नेता तथा महाभियोग प्रस्तावको अहिले सिफारिस समितिका सदस्य रहनु भएको छ लालबाबु पण्डित। उहाँसँग प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरा विरुद्ध दर्ता भएको महाभियोगको प्रस्ताव छ महिनापछि सिफारिस समितिमा पठाइएको छ। अब यो टुङ्गोमा पुग्ला कि नपुग्ला भन्ने विषयमा रहेर कुराकानी गऱ्यौँ। यो सँगै कार्यक्रमको समय सकिएको छ। प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद दिँदै म रविन्द्र सुवेदी बिदा हुन्छु। नमस्कार।
रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।